अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको प्रत्येक सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता पुष्प बराल। हामी अर्जुनधारा खबरमा अर्जुनधारा नगरपालिकाभित्र भइरहेका विकास निर्माणका काम, त्यहाँका जनताहरूको सरोकार र जनताको अपेक्षा अनुसार जनप्रतिनिधिले गरेका के कामहरू गरिरहेका छन्, ती जनताका अपेक्षा पूरा हुने अवस्था सिर्जना भएका छन् या छैनन् भन्ने विषयवस्तुलाई उजागर गर्नका निम्ति अर्जुनधारा खबर उत्पादन गर्ने गर्दछौँ। आज पनि हामीले अर्जुनधारा नगरपालिकामा न्यायिक क्षेत्रमा के कसरी कामहरू भइरहेका छन् त यिनै विषयहरूमा रहेर आज हामीले अर्जुनधारा नगरपालिकामा न्याय क्षेत्रमा कार्यरत कर्मचारी माया अयरसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
विशेष गरेर अर्जुनधारा खबरमा आज तपाईँसँग न्यायको बारेमा कुरा गर्छु। स्थानीय तह कार्यान्वयनमा आइसकेपछि स्थानीय व्यक्तित्वहरूले न्यायमा अलिक सहज रूपमा न्याय पाउने कुरामा, न्याय दिलाउने कुरामा पनि सहज भएको महसुस भएको छ। तर यो न्याय दिलाउने कुरामा चाहिँ जनताहरूलाई सहज ढङ्गले न्याय दिलाउन चाहिँ तपाईँहरूले कसरी लाग्नु भएको छ? अर्जुनधाराले के विधि अपनाएको छ?
अर्जुनधारा नगरपालिका न्यायिक समितिले एउटा छुट्टै आफ्नो ऐन र एउटा कार्यविधि बनाएर त्यही ऐन र कार्यविधिका आधारमा न्याय सम्पादन गरिरहेको छ। तथापि सबै मुद्दाहरूमा ऐन र कार्यविधिलाई फलो गरेर मेलमिलापको प्रक्रियामा अथवा न्याय दिने प्रक्रियामा चाहिँ सबै ऐन र कार्यविधिलाई फलो गर्न चाहिँ अलिकति सकिरहेको छैन। किनभने हामीले अहिले हाम्रो कार्यविधिमा अर्जुनधारा नगरपालिका न्यायिक समिति कार्यविधि सञ्चालन सम्बन्धी ऐनमा हाम्रो मुद्दा दर्ता गर्नको लागि निवेदकले 500 रुपियाँ लिएर आउनुपर्छ दर्ता गर्दा, र कुनै एउटा यस्तो निवेदक आउँछ जससँग 500 रुपियाँ पनि हुँदैन, र त्यस्तो निवेदकको लागि पनि अर्जुनधारा नगरपालिका न्यायिक समितिले चाहिँ अन्य एउटा छुट्टै बुक राखेर निवेदक को हो उसको रेकर्ड खडा गरेर हामी आर्थिक अवस्था बुझेर वडामा कस्तो छ त्यसको आर्थिक अवस्था मेलमिलाप गर्दा वडाको जनप्रतिनिधि मार्फत बुझेर त्यसको अवस्था त्यस्तै छ भनेर जानकारी पाइसकेपछि चाहिँ हामी 500 रुपियाँ नलिएर न्यायिक समिति समक्ष त्यो मुद्दा पेस गरेर न्यायिक समितिले एक दिन छलफल राखेर मेलमिलापको प्रक्रियाद्वारा त्यो विवाद मिलाउने गरेका छ। हो, त्यसमा चाहिँ हामीले कार्यविधि फलो गरेका छैनौँ। अरू सबै अहिलेसम्मको मुद्दामा चाहिँ ऐन तथा कार्यविधि फलो गरेर विवाद समाधान गर्ने गरेछ।
विशेष गरेर त दुवै पक्षलाई विन विनको सिद्धान्त अपनाइन्छ, होइन? पीडित र पीडक दुवैजनाले सन्तुष्टि प्राप्त गर्ने खालको न्याय भयो भने सफलता मानिन्छ। त्यसमा चाहिँ हामी कति सफल भएका छौँ? फलो पनि हुन्छ होला, प्राय जनप्रतिनिधिहरू जानु पनि हुन्छ होला।
यस्तो हुन्छ सर, हाम्रोमा मुद्दा दर्ता हुन्छ, त्यसपछि हामी प्रत्येक 47(1) र 47(2)कै मुद्दामा हामीले प्रत्युत्तर ल्याउने गरेका छ। प्रत्युत्तर ल्याइसकेपछि सहमति हुन्छ, सहमति टाइम राखेर गर्ने गरे हुन्छ, अथवा लेनदेनकोमा भयो भने यति समयावधि राखेर गर्ने गरे हुन्छ। समयावधिभित्र उसले तिर्यो तिरेन, गर्यो गरेन, हामीले यताबाट पनि ताकेता गर्छौँ र जनप्रतिनिधि मार्फत पनि बुझ्छौँ। कुनै सहमति चाहिँ लेनदेनदेखि बाहेक अरू सहमति चाहिँ उहाँहरूको व्यावहारिक पक्षद्वारा यसरी यसो गर्ने भन्ने हुन्छ, कुटपिट नगर्ने अथवा मेलमिलाप गर्ने, बुहारीलाई यसरी गर्ने, सम्मान गर्ने भन्ने खालको हुन्छ, झै झगडा नगर्ने भन्ने। अहिले कस्तो छ त्यो विषयमा भनेर हामीले त्यो निवेदन हेरेर यति दिनभित्र हामीले यस्तो हुन्छ सर, मेलमिलाप सहमति मात्रै, सहमतिमा हाम्रो विवाद टुङ्गिँदैन, मिलापत्र गर्नुपर्छ, मिलापत्र निश्चित समय हुन्छ, समयमा चाहिँ मिलापत्र गर्न आउँदाखेरि चाहिँ तपाईँहरूले अस्ति सहमतिमा गरेका कुराहरू सबै फलो गर्नुभएको छ त भनेर दुइटै पक्षलाई सोध्ने गरेका छ। हामीले गर्ने गरेका छ भनेर चाहिँ त्यसपछि मात्रै हामीले मिलापत्र गर्ने हो कि, त्यसपछि मात्रै विवाद टुङ्गिने हो नि त। सहमतिमै विवाद टुङ्गिँदैन, मिलापत्र गर्न आउँदा समय राखिन्छ होइन, त्यो कार्यान्वयन गर्नको लागि, कार्यान्वयन भइसकेपछि मिलापत्र हुने हो, मिलापत्र गर्न आउँदा अँ ठिक छ, अस्ति लेखेका कुरा सबै एकदम पालना हुँदैछ, यसमा चाहिँ भएन भन्दाखेरि किन भएन, यसो यसो कारणले भएन भनेर भन्दाखेरि अब गर्नुहोस् ल भन्ने कुराहरू हुन्छ नि, त्यस्तो भन्ने भइसकेपछि चाहिँ अनि उहाँहरूलाई दायाँ बायाँ गरेर मिलापत्र गराउने गर्छ।
अब विशेष गरेर स्थानीय पालिकाहरू कार्यान्वयन आइसकेपछि वडा तहदेखि नै हामी मेलमिलापका कुराहरू गर्छौँ, नगरमा आएपछि पनि न्यायिक समितिले काम गरिरहेको हुन्छ, तलै तहदेखि पनि मेलमिलापका कुराहरू हुन्छन्। विशेष त अहिले झापा जस्तो शिक्षित ठाउँमा, झापा जस्तो विकसित जिल्ला भनिन्छ, देशमै विकसित जिल्लाको रूपमा पनि लिइन्छ, तर पनि ग्रामीण क्षेत्रमा अहिले पनि महिला हिंसाका घटनाहरू होइन लुकाउने खालका गतिविधिहरू धेरै देखिन्छन्। अब जनप्रतिनिधिहरूले विशेष त अहिले न्यायिक समितिमा अर्जुनधारामा महिला नै चाहिँ न्याय प्रमुखको रूपमा काम गर्दै हुनुहुन्छ, उपमेयरज्यू हुनुहुन्छ, यस्ता घटना अथवा लुकाउने दबाब दिने खालका घटना चाहिँ कतिका आउँछन्, त्यसलाई चाहिँ तपाईँहरूले कसरी हेर्नु भएको छ?
यस्तो छ सर, अब अर्जुनधारा होइन नेपालभरि सबै न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐनले दिएको जुन अधिकार छ हामीलाई कुटपिट र गाली गलोच भनेर, त्यसरी महिला हिंसाकोमा चाहिँ कुटपिट गाली गलोच अथवा 47(1)को निर्णय गर्नेमा माना चामलदेखि लिएर अन्तरिम संरक्षणात्मक आदेश जारी गर्नुपर्ने हाम्रो 47(1)मा छ, त्यस्तो खालको विवाद आयो उहाँहरू आउनुभयो भने चाहिँ हाम्रो कस्तो सरल तरिका के छ भने, हाम्रो वडादेखि नै हाम्रो मेलमिलापकर्ताहरू प्रत्येक वडामा 3-4 सूचीकृत मेलमिलापकर्ता हुनुहुन्छ, अनि जनप्रतिनिधि भनेको अब जनप्रतिनिधिज्यूहरूलाई पनि सोध्ने गरेका छ, मेलमिलापकर्ताहरूलाई पनि सोध्ने गरेका छ, पीडित त यहाँ आउनुहुन्छ, आइसकेपछि उहाँको विवादलाई पहिलो प्राथमिकता चाहिँ उहाँहरूकै विवादलाई राख्ने गरेका छ, न्यायिक समिति समक्ष विवाद पेस हुन्छ, न्यायिक समितिले यो विवादको मान्छेहरूलाई चाहिँ छिट्टो झिकाउनु भन्ने आदेश हुन्छ, त्यही अनुसारले हामीले आदेशको त्यो आदेशको फलो गरेर उहाँहरूको विवादको दोस्रो पक्षलाई बोलाउँछौँ, त्यसमा आदेश गर्नुपर्ने भयो अन्तरिम संरक्षण यति महिनासम्म खान लाउन दे भनेर आदेश गर्नुपर्ने भयो भने चाहिँ आदेश गराइन्छ, होइन भने उहाँहरूको दोस्रो पक्षलाई बोलाएर मेलमिलापकै माध्यमबाट विवाद समाधान हुन्छ भने चाहिँ उहाँहरूलाई मेलमिलाप गराएर पठाइएको छ।
भनेपछि अहिले चाहिँ जागरण चाहिँ फैलिएको छ, होइन आफू पीडित छु भनेपछि कमसेकम नगरपालिकामा जनप्रतिनिधि भएको ठाउँमा मेलमिलाप समितिमा आफूले उजुरी हाल्नुपर्छ भन्ने खालको मानसिकता चाहिँ अर्जुनधारामा देखिएको छ भन्न सकिन्छ?
एकदम सर, कस्तो छ भने योभन्दा अगाडि पनि अहिलेको उपप्रमुख न्यायिक समिति सदस्यजी हुनुहुन्थ्यो, उहाँलाई पहिलेदेखि न्यायिक समिति हेर्ने भनेको न्यायिक समिति
उहाँले करिब करिब 6 हेर्नुभयो,
6 भइसक्यो। अब यस्तो छ, उहाँले उहाँ अब पहिला पनि एक कार्यकाल सकेर दोस्रो कार्यकाल सुरु भएको छ र मान्छेहरूलाई मैले कस्तो बिहेभ गर्नुपर्छ, हाम्रो आउने मान्छे त यसै पनि पीडा लिएर आएको हुन्छ, उहाँलाई फेरि भन्न यति सजिलो छ, सिम्पल होइन भन्न यति सजिलो छ कि म्याडम मलाई यस्तो यस्तो पर्यो भन्दा उहाँले अब ठिक छ गरौँ न भनेर भन्ने बित्तिकै अब के छ कसो छ, उजुरी लेख्ने पैसा छ छैन त्यो पनि बाहिर पठाउन मिल्दैन, पैसा छैन भन्ने खालको कुरो गर्नुभयो भने साथीहरू सहयोग गर्दैन भन्नुहुन्छ, हामी पनि उजुरी लेखिदिन्छौँ होइन, उहाँहरूलाई पढेर सुनाएर सबै गराएर ठिक छ यसो गरिदिनु न भन्दाखेरि हाम्रो एकजना सहयोगी साथी हुनुहुन्थ्यो, योभन्दा अगाडि उहाँले उजुरी लेखिदिएर पनि सहयोग गर्नुहुन्थ्यो, म्याडमले पनि भन्नुहुन्थ्यो, उहाँले जे उहाँसँग आउनुभयो भने अब अहिलेसम्म योभन्दा अगाडिको कार्यकालमा पनि राम्रै गरेर होला, अहिलेसम्म यहाँ आउने निवेदकहरूले म्याडमसँग आइसकेपछि फर्केर चित्त दुखाएर जानुपर्ने मैले अहिलेसम्म देखाएको छैन।
अब अर्जुनधाराको विषयमा तपाईँले लामो समयदेखि न्यायिक समितिमा बसेर काम पनि गर्दै हुनुहुन्छ होइन, विशेष गरेर कस्ता खालका मुद्दाहरू बढी आएका छन्, मुद्दाको प्रकृति हेर्दाखेरि अर्जुनधारालाई कुन रूपमा लिन सकिन्छ?
यो अर्जुनधारा नगरपालिका न्यायिक समितिमा चाहिँ अहिलेसम्म 1 लेनदेन आएको छ सर, लेनदेन विवाद दर्ता भएको छ, दोस्रो चाहिँ जग्गा सम्बन्धी विवाद, तेस्रो चाहिँ श्रीमान श्रीमती विवाद, अहिलेसम्म सबै 47(2) भनेको स्थानीय सरकार सञ्चालन ऐन 2074 47(2)मा मेलमिलाप गराउने विवाद छ, अहिलेसम्म हाम्रो मेलमिलाप गराउने विवाद चाहिँ यो आर्थिक वर्षमा 69 विवाद
दर्ता,
अनि त्यसपछि अब हाम्रो स्थानीय सरकार सञ्चालन ऐनको 47(1)को निर्णय गर्ने विवादमा चाहिँ 3 मात्रै विवाद दर्ता भएको छ क्या सर, अनि यस्तो छ, अनि विवाद स्थानीय सरकार सञ्चालन यता मेलमिलाप गराउनेतिरकै विवाद दर्ता भएको छ, त्यसमा पनि यता निर्णय गर्ने खालका मुद्दाहरू पनि हाम्रो मेलमिलापकै प्रक्रियाबाट जाने गराएको छ कि
पक्कै पनि। भनेपछि अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको मूल्याङ्कन गर्नुपर्दा यी मुद्दाहरूको चाहिँ फ्लो अथवा आउने क्रम चाहिँ बढ्दो छ या घट्दो छ, गत वर्षको अवस्था के थियो र अहिलेको 6 अवस्थालाई हेर्दाखेरि के देखिन्छ?
गत वर्ष
कति मुद्दा फर्सेट हुन सफल भयो?
गत वर्ष हाम्रो 158 मुद्दा दर्ता भएकोमा 90 चाहिँ मेलमिलापको प्रक्रियाद्वारा विवाद समाधान भएको छ, अनि यसपालि चाहिँ हाम्रो यो आर्थिक वर्ष सुरु भए पश्चात चाहिँ 71
मुद्दा दर्ता
भए, जस अन्तर्गत 49 विवादको छलफल सम्पन्नै भइसक्यो न्यायिक समितिमै। त्यसपछि 25 विवादको चाहिँ सहमति पनि भइसक्यो, उहाँहरूले एकअर्काले सहमति गरेर मेलमिलाप पनि गरिसक्नु भएको छ।
गत वर्षबाट तानिएका मुद्दाहरूको अवस्था,
गत वर्ष तानिएको 4 मात्रै मुद्दा थियो, त्यो सहमति भइसकेको छ।
हामीले अदालत पठाउनु पर्ने अवस्था चाहिँ कतिको हुँदो रहेछ? चालु आर्थिक वर्षमा 69 मुद्दामध्ये कति पठाउन सकियो अथवा यही समाधान गर्न सकियो?
हामीले यस्तो छ सर, हाम्रो कार्यविधिमा ऐनमा के कुरा गरेका छ भने, वादीले तारिख गुजार्यो, समयमा आइदिएन, निवेदन दर्ता गर्यो, उसलाई हामीले 15 म्याद दिएको हुन्छौँ प्रतिउत्तर लेख्ने दोस्रो पक्षलाई। 15 हामीले तारिख मिलान गर्नको लागि प्रथम पक्षलाई पनि बोलाएको हुन्छ के। प्रथम पक्ष आइदिएन त्यो समयमा, किनभने निवेदन हालिसकेपछि त्यो निवेदनमा के भइरहेको छ भनेर बुझ्न त निवेदक आइरहनु पर्ने हो नि त। त्यस्तो आएन भने हामीले, उहाँ प्रथम पक्ष आएन समयमा, दोस्रो पक्ष उपस्थित भइदिएन छलफलमा भने डिसमिसको एउटा प्रक्रिया छ। हामीले धेरै विवादहरू अहिले लगभग 14 विवाद चाहिँ हामीले डिसमिस प्रक्रियामा लगिसकेका छौँ सर, किनभने निवेदकै आइदिँदैन, दोस्रो पक्ष नै आइदिँदैन छलफलमा, त्यसपछि हामीले डिसमिस त गर्नै पऱ्यो, हाम्रो ऐनले नै त्यसो भन्छ। र 12 विवाद चाहिँ अदालत सिफारिस गर्यो। अब यस्तो छ सर, लेनदेनमा म 3 पैसा दिन्छु भनेर सहमति गर्छ, हाम्रो कार्यविधिमै 3 विवाद समाधानको लागि राख्नु समय, 3 मेलमिलाप भयो भने ठिकै छ मिलापत्र गराइदिनु, 3 सहमति भएन मेलमिलाप गराउन सकेन भने हामीलाई अदालत पठाइदिनु भन्छ हाम्रो कार्यविधिले अथवा ऐनले नै। हामीले त्यही अनुसारले 3 भाका राखेको हुन्छौँ, 3 भाकामा उसले उसलाई दिएन भने त हामीले त निवेदकलाई तपाईँहरूको सहमति कार्यान्वयन भएन भने तपाईँहरूले हामीले गर्न सकेनौँ है, 47(2) अन्तर्गत परेकोले तपाईँले चाहिँ सम्बन्धित जिल्ला अदालत जानु भनेर सिफारिस गर्ने गरेको छ। त्यस्ता चाहिँ 12 विवादलाई चाहिँ हामीले सिफारिस गरेको छ, सहमति छलफल गराइयो, सहमति पनि भयो, तर 47(2) भएकोले गर्दा मेलमिलापको, किन 1 भने चाहिँ हामी निर्णय गरेरै अदालत पठाउँछौँ, 47(2) भएकोले गर्दा हामीले अदालत पठाइदिन्छौँ। 12 विवाद चाहिँ यसपालि यो आर्थिक वर्षमा हामीले अदालत पठाइसक्यौँ।
यो पछिल्लोचोटि तपाईँहरूले पनि सहजीकरण गर्न चाहिँ धेरै पालिकाहरूले सहजीकरण गर्ने कुरा पनि हो, यो पारपाचुकी सम्बन्ध विच्छेदका कुराहरू चाहिँ घटनाहरू विशेष गरेर अहिले धेरै ठाउँमा बढ्दै गएको अवस्था छ होइन। सुरुमा त नगरपालिकामा त्यस्ता घटनाहरू आउँछन् होला मेलमिलापको लागि, त्यसको अवस्था चाहिँ के छ?
सबभन्दा बेसी अहिले यो छलफलमा बस्दै गर्दा सर, म पनि 76 सालमा नियुक्ति भएको हो र भएदेखि नै म न्यायिक समितिमै योभन्दा अगाडि कचन कमलमा काम गर्थेँ, 2 कचन कमलमा काम गरेर म अहिले यहाँ अर्जुनधारा नगरपालिका आफ्नो घर पाएँ, जागिर सरुवा गरेर आएँ। कस्तो छ भने, श्रीमान श्रीमतीको विवाद सुरुमा नगरपालिकामा आउँछ, सबभन्दा बेसी चाहिँ अहिले वैदेशिक रोजगारीले श्रीमान श्रीमतीको बिचमा चाहिँ पुरा ग्याप भएको छ नि सर। अहिले यहाँ छलफल राख्यो भने चाहिँ के गर्छ भने, श्रीमान विदेश हुन्छ, श्रीमती यहाँ हुन्छ, श्रीमतीले चाहिँ अर्को बिहे पनि गरेको हुन्छ, घरमा पनि बस्दैन, अर्को बिहे गरेको हुन्छ, तर बिहे गरिसकेपछि उसँग डिभोर्स पनि गरेको हुँदैन र नानीहरू जन्मिसक्दाखेरि पनि म डिभोर्स दिन्न भन्ने खालको त्यस्तो मानसिक टर्चर के, किनभने उसलाई त अब विदेशबाट आइसकेपछि कि श्रीमती घर आएर बसिदिनु पऱ्यो कि उसलाई त डिभोर्स दिनु पऱ्यो नि त होइन। यस्तो खालको समाज कतातिर गइरहेछ भन्ने कुरा छलफल गर्दै गर्दा कहिले चाहिँ त्यो बिचल्ली नानीहरूको बिचल्ली भएको देख्दा, श्रीमानको बिचल्ली भएको देख्दा होइन, श्रीमतीले मात्रै होइन श्रीमानले पनि, अब एउटा केस अस्ति छलफल गर्दै पनि आएको थियो, यहीँ अर्जुनधारा 4 परेको हो, अर्जुनधारा 4 एकजना हुनुहुन्थ्यो, अब बिचरा बाहिर गएर आउनुभएको, 2 छोराछोरी हुनुहुन्थ्यो, श्रीमती चाहिँ 1.5 भयो बाहिर गएको, घर आउनुभएछ, श्रीमान चाहिँ घर आउनुभएछ, आइदेऊ न त घर बस, म पनि बाहिरबाट आएँ भन्दा म आउँदिनँ भन्ने खालको कुरा गर्नुहुन्छ, ल अन्त डिभोर्स देऊ न त मलाई, ठिकै छ म पनि छोराछोरीको पालन पोषणको लागि अर्को श्रीमती पनि बिहे गर्छु होला भनेर भन्दा डिभोर्स पनि दिन्न भन्ने खालको। अब हाम्रोमा त हामीले यहाँ त छलफल गराएर त डिभोर्स गर्नु, डिभोर्स प्रक्रियामा जानु भन्नै मिल्दैन, किनभने तपाईँहरू बस्नुहोस्, छोराछोरीको बिचल्ली हुन्छ, घरबार सम्हालेर बस्नुहोस् भनेर सम्झाउने बुझाउने हो होइन। अब उहाँहरू नै मान्नुहुन्न भने त हामीले त यहाँबाट गर्न सक्ने त मेलमिलाप हो, मेलमिलापदेखि भए केही पनि गर्न सक्दैनौँ। तपाईँहरू सम्बन्धित ठाउँमा जानु, तपाईँहरूको अधिकार हो, के गर्नुहुन्छ उहीँको अगर अधिकार खोज्नु भनेर हामीले अदालत पठाइदिने गरेछ, सकभर मिलाउने गराएछ। धेरै चाहिँ अहिले जग्गा लेनदेन विवाद अनि जग्गा विवाद र तेस्रोमा चाहिँ हाम्रो श्रीमान श्रीमती विवाद नै छ सर दर्ता हुने।
अब अहिले त स्थानीय पालिकाले पनि केही नियमहरू बनाउन सक्छ होइन, अब न्यायिकसँग सम्बन्धित नियमहरू पनि आफैले स्थानीय पालिकामा कस्तो चाहिँ आवश्यकता पर्छ त्यस्तै अनुसारले गर्न पनि पाउने अवस्था सिर्जना छ। के छ नयाँ नियमहरू आफ्नो छुट्टै अर्जुन धाराले त्यस्तो केही तय गरेको छ न्यायिकसँग सम्बन्धित?
अहिले केही छैन सर, हामीले त्यही माथिकै सङ्घकै ऐन तथा कार्यविधिलाई फलो गरेर आफ्नो अर्जुन धारा नगरपालिका नबाजिने गरी अर्जुन धारा नगरपालिकामा बनाएको छ, त्यही अनुसारले काम गरिरहेको छ। अब हामीले झापा हामीले चाहिँ एउटा कार्यक्रम चाहिँ यस्तो राखेको थियौँ, झापाको 15 पालिकालाई हाम्रो न्याय के अरे अर्जुन धारा नगरपालिकामा बोलाएर सकभर 15 पालिकामा एकै किसिमले काम हुने गरेको नगरपालिकाको न्यायिक समिति हेर्ने कर्मचारी र एकजना जन के अरे न्यायिक समिति पदाधिकारीलाई बोलाएर एउटा कार्यक्रम गरौँ र हाम्रो 15 पालिकामा कसको पालिकामा राम्रो असल अभ्यासहरू हुँदैछ र अर्को नहुने पालिकाले चाहिँ त्यसलाई ग्रहण गर्ने तरिकाले एउटा कार्यक्रम पनि छ सर हाम्रो यहाँ अर्जुन धारा नगरपालिकाले यसपालिको आर्थिक वर्षमा गर्ने भनेर एउटा प्लानिङ गराएको छ, त्यो चाहिँ अब तयारी हुँदैछ। त्यस्तो नयाँ नियमै बनाउने अधिकार के अरे तयारी चाहिँ गरेको छैन।
अब तपाईँहरूले न्याय सम्पादन गरिरहँदाखेरि अलिकति बढी महिलाहरूकै कुरा मलाई जोड्न मन लाग्यो, महिला हिंसाका घटनाहरूलाई चाहिँ कुनै कुनै कुराहरू गोप्य राख्नुपर्ने हुन्छ होइन, सार्वजनिक गर्नु नहुनु नगर्नुपर्ने खालका पनि हुन्छन्, त्यसको लागि इजलास गोप्य इजलास अथवा त्यस्तो खालको व्यवस्था गर्ने चाहिँ अर्जुन धाराले प्रबन्ध गरेको छ कि छैन, मानमर्दनका कुराहरू पनि आउलान् होइन, त्यसमा चाहिँ के छ?
हाम्रो त्यस्तो बाहिर ननिकाल्ने खालको कुरा हो भने चाहिँ हामीले सम्बन्धित पक्षलाई मात्रै झिकाउँछौँ, सम्बन्धित पक्षलाई मात्रै झिकाएर मिलमिलापकर्ता आउनुभयो भने पनि हाम्रो न्यायिक समितिको पदाधिकारीले सम्बन्धित निवेदक र दोस्रो पक्षलाई मात्रै भित्र गोप्य रूपमा लगेर उहाँहरूको कुरा के छ, उहाँहरूले भन्न नसक्ने कुराहरू केही छन् भने चाहिँ टिपोट गरेर न्यायिक समिति नै अग्रसर भएर गोप्य रूपमा लगेर राख्ने व्यवस्था छ सर।
अब प्र्याक्टिसमै छ। अब आगामी दिनको नयाँ योजना अथवा सरल तरिकाले छिटोभन्दा छिटो न्याय दिने होइन, अब हुन त तपाईँहरूले प्रक्रिया हेर्नुहुन्छ होला, कति दिन वेटिङ गर्नुपर्ने, कति दिन पर्खिनुपर्ने पनि हुनसक्छ होइन, मेलमिलापको लागि समय पनि प्रदान गर्नुहुन्छ, तर पनि एउटा सामाजिक उत्तरदायित्व अन्तर्गत छिटो न्याय सम्पादन गर्ने विधि चाहिँ केही छ, त्यस्तो केही प्लान बनाउनु भएको छ?
मैले सुरुमा पनि सरलाई भने धेरै सबै कुरा कार्यविधि र ऐनलाई मात्रै फलो
गर्न
धेरैलाई गरेको छ र सबैलाई गर्न सकेको छैन र अर्जुन धारा नगरपालिका न्यायिक समितिमा पनि आज मुद्दा दर्ता भएर भोलि छलफल भएको छ आवश्यकताका आधारमा होइन, भोलि उसको कतै जाने टिकट छ अथवा भोलि केही हुँदैछ, उसको घरमा पूजा छ, किनभने न्यायिक समिति राखिएकै त्यसका लागि हो कि होइन, त्यो गाउँको कुरा बुझोस्, गाउँको समस्या बुझोस्। अब अहिले मेरो जग्गा नाप्न जा भनेर भन्यो भने बर्खाको बेलामा धान रोपेको हुन्छ मान्छेले होइन, त्यो बिचरा नोक्सानी पनि त गर्दैन भएन नि, अनि हिजो अस्ति त्यो के अरे अर्को तोरीको बेला हुन्छ, अनि हामीले चाहिँ त्यही हेरेर आवश्यकता हेरेर भोलि पर्सि मेरोमा ट्र्याक्टर लगाउने बेला भएको छ म्याडम यो चाहिँ गरिदिनु पऱ्यो भने चाहिँ ठिक छ म्याडमहरूले भन्नुहुन्छ, आदेश दिनुहुन्छ, यति दिनभित्र चाहिँ गरिसक्नु भन्नुहुन्छ, त्यही अनुसारले हामीले अमिनलाई भनेर त्यही अनुसारले चाहिँ हामीले प्रक्रिया गरेर सकिदिने पनि गराएको छ सर। न्यायिक समिति चाहिँ त्यसैका लागि हो जस्तो लाग्छ, त्यो काम चाहिँ न्याय अर्जुन धारा नगरपालिका न्यायिक समितिले गरेको छ।
हस्, अत्यन्तै महत्त्वपूर्ण समय दिनुभयो, व्यस्तताका बावजुद पनि समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्छु।
धन्यवाद सर, हजुरलाई धेरै धन्यवाद, मैले आफ्नो अनुभव राख्न पाएँ र अर्जुन धारा नगरपालिका न्यायिक समितिमा भए गरेका काम कार्यहरू भन्न पाएँ। हजुरलाई मेरो व्यक्तिगत तथा न्यायिक समिति परिवार, अर्जुन धारा नगरपालिका सम्पूर्ण परिवार, रेडियो भिजनलाई धन्यवाद दिन
चाहन्छु। हस्, धन्यवाद।
हवस् त, आजलाई अर्जुन धारा खबर यति नै। हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको फरक प्रसङ्गसँग सम्बन्धित रहेर कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।